Surah Hajj, Al-Hajj, Naam, Chauthe Ruku ki Dusri Ayat, Wa Azzin Fin Nasi Bil Hajj se Maakhuz hai. Zamanae Nuzul. Is Surat mein Makki aur Madani Suraton ki Khususiyat Mili Juli Pai Jati hain. Isi Wajah se मुफस्सरीन में इस अम्र पर इख्तलाफ हुआ है कि ये मक्की है या मदनी, लेकिन हमारे नज़दीक इसके मजामीन और अंदाज़े बयान का ये रंग इस वजह से है कि इसका एक हिस्सा मक्की दौर के आखिर में और दूसरा हिस्सा मदनी दौर के आगाज़ में नाजिल हुआ है, इसलिए दोनों अदवार की खसूसियात इसमें जमा हो गई हैं। इब्तिदाई हिस्से का मज़मून और अंदाज़े बयान साफ बताता है कि ये मक्के में नाजिल हुआ है, और अगलब ये है कि मक्की ज़िंदगी के आखिरी दौर में हिजरत से कुछ पहले नाजिल हुआ हो। ये हिस्सा आयत 24, वहूदू इला तय्यिबी मिनल क़ौली वहूदू इला सिरातिल हमीद पर ख़त्म होता है। इसके बाद इन्नल लजीना कफरू व यसुद्दूना अन सबीलिल्लाह से यकलख्त मज़मून का रंग बदल जाता है, और साफ महसूस होता है कि यहाँ से आखिर तक का हिस्सा मदीना तैयबा में नाजिल हुआ है। बईद नहीं कि ये हिजरत के बाद पहले ही साल ज़िलहिज्जा में नाजिल हुआ हो, क्योंकि आयत 25 से 41 तक का मज़मून इसी बात की निशानदेही करता है, और आयत 39 और 40 की शान नज़ूल भी इसकी तायीद करती है। उस वक्त महाजरीन अभी ताज़ा ताज़ा ही अपने घर बार छोड़कर मदीने में आए थे। हज के ज़माने में उनको अपना शहर और हज का इज्तमा याद आ रहा होगा, और ये बात बुरी तरह खल रही होगी कि मुशरिकीन कुरैश ने उन पर मस्जिद हराम का रास्ता तक बंद कर दिया है। उस ज़माने में वो इस बात के भी मुंतज़िर होंगे कि जिन ज़ालिमों ने उनको घरों से निकाला, मस्जिद हराम की ज़ियारत से महरूम किया और खुदा का रास्ता इख्तियार करने पर उनकी ज़िंदगी तक दुश्वार कर दी, उनके खिलाफ जंग करने की इजाज़त मिल जाए। ये ठीक नफ्सियाती मौका था इन आयात के नुज़ूल का। इनमें पहले तो हज का ज़िक्र करते हुए ये बताया गया है कि मस्जिद हराम इसलिए बनाई गई थी और ये हज का तरीक़ा इसलिए शुरू किया गया था कि दुनिया में खुदाए वाहिद की बंदगी की जाए, मगर आज वहाँ शिर्क हो रहा है, और खुदाए वाहिद की बंदगी करने वालों के लिए उसके रास्ते बंद कर दिए गए हैं। इसके बाद मुसलमानों को इजाज़त दे दी गई है कि वो उन ज़ालिमों के ख़िलाफ़ जंग करें और उन्हें बेदखल करके मुल्क में वो निज़ाम सालेह कायम करें जिसमें बुराइयाँ दबें और नेकियाँ फ़रोग़ पाएँ। इब्ने अब्बास, मुजाहिद, उरवा बिन ज़ुबैर, ज़ैद बिन असलम, मुकातिल बिन हय्यान, क़तादा और दूसरे अकाबिर मुफस्सरीन का बयान है कि ये पहली आयत है जिसमें मुसलमानों को जंग की इजाज़त दी गई, और हदीस और सीरत की रवायात से साबित है कि इस इजाज़त के बाद फौरन ही कुरैश के ख़िलाफ़ अमली सरगर्मियाँ शुरू कर दी गईं, और पहली मुहिम सफ़र 2 हिजरी में साहिल बहरे अहमर की तरफ रवाना हुई, जो गज़वाए दवान या गज़वाए अबवा के नाम से मशहूर है। मौजू और बहस। इस सूरत में तीन गुरोह मुखातिब हैं: मुशरिकीन मक्का, मुज़ब्ज़ब और मुतरद्दिद मुसलमान, और मोमिनीन सादिकीन। मुशरिकीन से खिताब की इब्तिदा मक्के में की गई और मदीने में उसका सिलसिला पूरा किया गया। اس خطاب میں ان کو پورے زور کے ساتھ متنبہ کیا گیا کہ تم نے ضد اور ہٹ دھرمی کے ساتھ اپنے بے بنیاد جاہلانہ خیالات پر اصرار کیا، خدا کو چھوڑ کر ان معبودوں پر اعتماد کیا جن کے پاس کوئی طاقت نہیں ہے، اور خدا کے رسول کو جھٹلا دیا۔ اب تمہارا انجام وہی کچھ ہو کر رہے گا جو تم سے پہلے اس روش پر چلنے والوں کا ہو چکا ہے۔ نبی کو جھٹلا کر اور اپنی قوم کے صالح ترین عنصر کو نشانہ ستم بنا کر تم نے اپنا ہی کچھ بگاڑا ہے۔ اس کے نتیجے میں خدا کا جو غضب تم پر نازل ہوگا، اس سے تمہارے بناوٹی معبود تمہیں نہ بچا سکیں گے۔ اس تنبیہ اور انذار کے ساتھ افہام و تفہیم کا پہلو بالکل خالی نہیں چھوڑ دیا گیا۔ پوری سورت میں جگہ جگہ تذکیر اور نصیحت بھی ہے، اور شرک کے خلاف اور توحید اور آخرت کے حق میں مؤثر دلائل بھی پیش کیے گئے ہیں۔ مذبذب مسلمان جو خدا کی بندگی قبول تو کر چکے تھے، مگر اس راہ میں کوئی خطرہ برداشت کرنے کے لیے تیار نہ تھے، ان کو خطاب کرتے ہوئے سخت سرزنش کی گئی ہے۔ ان سے کہا گیا ہے کہ یہ آخر کیسا ایمان ہے کہ راحت، مسرت، عیش نصیب ہو تو خدا تمہارا خدا اور تم اس کے بندے، مگر جہاں خدا کی راہ میں مصیبت آئی اور سختیاں جھیلنی پڑیں، پھر نہ خدا تمہارا خدا رہا اور نہ تم اس کے بندے رہے، حالانکہ تم اپنی اس روش سے کسی ایسی مصیبت اور نقصان اور تکلیف کو نہیں ٹال سکتے جو خدا نے تمہارے نصیب میں لکھ دی ہو۔ اہل ایمان سے خطاب دو طریقوں پر کیا گیا ہے۔ ایک خطاب ایسا ہے جس میں وہ خود بھی مخاطب ہیں اور عرب کی رائے عام بھی، اور دوسرے خطاب میں صرف اہل ایمان مخاطب ہیں۔ پہلے خطاب میں مشرکین مکہ کی اس روش پر گرفت کی گئی ہے کہ انہوں نے مسلمانوں کے لیے مسجد حرام کا راستہ بند کر دیا ہے، حالانکہ مسجد حرام ان کی ذاتی جائیداد نہیں ہے اور وہ کسی کو حج سے روکنے کا حق نہیں رکھتے۔ یہ اعتراض نہ صرف یہ کہ بجائے خود حق بجانب تھا، بلکہ سیاسی حیثیت سے یہ قریش کے خلاف ایک بہت بڑا حربہ بھی تھا۔ اس سے عرب کے تمام دوسرے قبائل کے ذہن میں یہ سوال پیدا کر دیا گیا کہ قریش حرم کے مجاور ہیں یا مالک۔ اگر آج وہ اپنی ذاتی دشمنی کے بنا پر ایک گروہ کو حج سے روک دیتے ہیں اور اس کو برداشت کر لیا جاتا ہے، تو کیا بعید ہے کہ کل جس سے بھی ان کے تعلقات خراب ہوں، اس کو وہ حدود حرم میں داخل ہونے سے روک دیں اور اس کا عمرہ اور حج بند کر دیں۔ اس سلسلے میں مسجد حرام کی تاریخ بیان کرتے ہوئے ایک طرف یہ بتایا گیا ہے کہ ابراہیم علیہ السلام نے جب خدا کے حکم سے اس کو تعمیر کیا تھا تو سب لوگوں کو حج کا اذن عام دیا تھا، اور وہاں اول روز سے مقامی باشندوں اور باہر سے آنے والوں کے حقوق یکساں قرار دیے گئے تھے۔ دوسری طرف یہ بتایا گیا ہے کہ یہ گھر شرک کے لیے نہیں بلکہ خدائے واحد کی بندگی کے لیے تعمیر ہوا ہے۔ اب یہ کیا غضب ہے کہ وہاں ایک خدا کی بندگی تو ہو ممنوع اور بتوں کی پرستش کے لیے ہو پوری آزادی۔ دوسرے خطاب میں مسلمانوں کو قریش کے ظلم کا جواب طاقت سے دینے کی اجازت دی گئی ہے، اور ساتھ ساتھ ان کو یہ بھی بتایا گیا ہے کہ جب تمہیں اقتدار حاصل ہو تو تمہاری روش کیا ہونی چاہیے، اور اپنی حکومت میں تم کو کس مقصد کے لیے کام کرنا چاہیے۔ یہ مضمون سورت کے وسط میں بھی ہے اور آخر میں بھی۔ آخر میں گروہ اہل ایمان کے لیے مسلم کے نام کا باقاعدہ اعلان کرتے ہوئے یہ فرمایا گیا ہے کہ ابراہیم علیہ السلام کے اصل جانشین تم لوگ ہو، تمہیں اس خدمت کے لیے منتخب کر لیا گیا ہے کہ دنیا میں شہادت علی الناس کے مقام پر کھڑے ہو۔ اب تمہیں اقامت صلاۃ، ایتاء زکاۃ اور فعل الخیرات سے اپنی زندگی کو بہترین نمونے کی زندگی بنانا چاہیے اور اللہ کے اعتماد پر اعلی کلمۃ اللہ کے لیے جہاد کرنا چاہیے۔ اس موقع پر سورہ بقرہ اور سورہ انفال کے دیباچوں پر بھی نگاہ ڈال لی جائے تو سمجھنے میں زیادہ سہولت ہوگی۔